यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। लकडाउनलाई अहिलेकै स्वरूपमा जारी राख्न कोरोना संक्रमण उच्चस्तरीय समितिको सरकारलाई सिफारिश। आज बस्ने मन्त्री परिषद बैठकले निर्णय गर्ने। बन्द उद्योगहरूलाई चरणबद्ध रूपमा खुलाउने तयारी। नेपालगंजमा थप 7 जनामा कोरोना देखिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 82। कोशी अस्पतालमा उपचाररत कोरोना बिरामी मध्ये 6 जना निको भई आज घर फर्कने। कोरोनाको जोखिमलाई ध्यानमा राखेर सजाय भुक्तान गर्न लागेका करिब 450 कैदीबन्दी रिहा। जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पूर्वानुमान पनि गर्ने। र कोरोना रोकथामका लागि गठन गरिएको व्हाइट हाउसको कार्यदल विघटन गर्ने अमेरिकी राष्ट्रपतिको तयारी। अमेरिकालाई पहिलेकै अवस्थामा लगिने उहाँको भनाई। अब समाचार विस्तारमा। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना रोकथाम नियन्त्रणका लागि सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा आज बस्ने मन्त्री परिषदको बैठकले तय गर्नेछ। बैठकपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले सामाजिक आर्थिक स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझ निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।
सरकारले जे निर्णय लिएर अगाडि बढ़िरहेको छ यो अहिलेसम्म हामी सही बाटोमा छौ। यसले चाहिँ नि नागरिकको जीव ज्यानलाई सुरक्षा गर्न र रोग संक्रमणलाई एउटा काबुमा राख्न यो सही दिशामा अगाडि बढ़ेको छौ भन्ने नै छलफलको एउटा समीक्षा र सार रहेको छ। यसका बावजुद पनि अत्यावश्यक सेवाहरू, अत्यावश्यक स्वास्थ्य सेवाहरू, औषधि उपकरणका कुराहरू, कृषि क्षेत्रका काम कुराहरू लगायत विषयहरू नेपाल सरकारले चाबीदेखि जसरी एउटा सुरक्षाका मापदण्डहरू अप्नाएर गर्न दिने गरी उच्च स्तरीय समन्वय समितिको समेत निर्णय, नेपाल सरकार मन्त्री परिषदको समेत निर्णयबाट हुँदै आएका हुन्। तिनलाई अनवरत, त्यसलाई स्वाभाविक ढंगले अगाडि बढाउँदै जाने, यसको संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ सबै शक्ति भएसम्मका सबै प्रयासहरू जारी राख्ने।
मन्त्री परिषद बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्नुहुँदै उहाँले अहिले अख्तियार गरिएका नीति, कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको र लकडाउनका कारण नागरिकको जीवजानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो। बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना संक्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण बन्द भएका उद्योगलाई प्राथमिकताका आधारमा 3 चरणमा खुलाउने तयारी भइरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाजले हिजो आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले खाद्य उद्योग पहिलो चरणमा, त्यसपछि दोस्रो र तेस्रो चरणमा क्रमशः विकास निर्माणसँग सम्बन्धित निर्माण उद्योग तथा निर्यातमूलक उद्योग खोल्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। बन्द उद्योगहरू खोल्ने विषयमा उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिएको भन्नुहुँदै मन्त्री भट्टले उद्योग संचालनको वातावरण बनाउँदै श्रमिक व्यवस्थापनका लागि ट्रेड युनियनहरूसँग छलफल गरिएको पनि जानकारी दिनुभयो। आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको छ। कोरोना भाइरसको महामारीसँग विश्व समुदाय जुधिरहेका बेला नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरुवा रोग नियन्त्रणका लागि पूर्वाधार विस्तारमा प्राथमिकता दिने नीति अनुरूप अर्थले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको हो। कोरोना संकटपछिको अवस्थामा केन्द्र र प्रदेशमा स्वास्थ्य क्षेत्रमा पूर्वाधार, तालिम र जनशक्ति विकासमा प्राथमिकता दिने कार्यक्रम ल्याउन आगामी आर्थिक वर्षको सरकारको नीति, कार्यक्रम र बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हिजो अर्थ मन्त्रालयसँग बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको जानकारी दिनुभयो। उहाँले केन्द्रमा तालिम केन्द्र र जनशक्ति उत्पादन केन्द्र सहित 300 शैयाको र सबै प्रदेशमा 50 शैयाको सरुवा रोग नियन्त्रण अस्पताल र जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिने बताउनुभयो। जिल्ला अस्पतालहरूको पनि स्तरोन्नति गरिने उहाँले जानकारी दिनुभयो। यसै गरी पर्यटन मन्त्री योगेश भट्टराईले कोरोना संक्रमणको अवस्था र पुनरुत्थानका कार्यक्रम एवं आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमबारे प्रतिपक्षी दलहरूसँग हिजो छलफल गर्नुभएको छ। छ। कांग्रेसका पर्यटन विभाग प्रमुख देवेन्द्र राज खडेलको नेतृत्वमा आएको प्रतिपक्षी दलको टोलीले पर्यटन क्षेत्रको समृद्धिका लागि ल्याउनु पर्ने योजना र कोरोना भाइरसले यस क्षेत्रमा पारेको प्रभाव पछिको पुनस्थापनाका कार्यक्रमबारे सुझाव पर्यटन मन्त्रीलाई दिएको पर्यटन मन्त्रालयले जनाएको छ। नेपालगंजमा हिजो थप 7 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या 82 पुगेको छ। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा भएको परीक्षणमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 8का 3 जना पुरूष र 4 जना महिला गरी 7 जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर प्रकाश बहादुर थापाले जानकारी दिनुभयो। नेपालगंजमा संक्रमितहरूको सम्पर्कमा रहेका 300 जनाको ट्रेसिङ गरी परीक्षण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकीका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो। 23 जना संक्रमित भेटिएपछि नेपालगंजमा तनावको वातावरण सिर्जना भएको छ। अवस्था नियन्त्रण बाहिर नजाओस् भन्नका लागि हिजो बिहान 11 बजेदेखि नेपालगंज तथा वरपर जिल्ला प्रशासन कार्यालय बाँकीले निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा भोलि मध्यरात 12 बजेसम्म जारी रहनेछ। निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न जिल्लावासीमा आग्रह गरिएको र उल्लंघन गर्न खोज्नेलाई कानून बमोजिम कार्यवाही गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सूचना मार्फत स्पष्ट पार्नु भएको छ। बाँकेमा सीमा क्षेत्रमा थप कडाई गरिएको र कतिपय नाकाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो। यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगंजमा हाल पुष्टि भएका 7 जना तथा यसअघिका 16 गरी 23 जना संक्रमितको अवस्था सामान्य रहेको जानकारी दिनुभयो। उहाँले अन्य विभिन्न अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताउनुभयो। पत्रकार सम्मेलनमा हालसम्म पीसीआर विधिबाट 13,850 र आरडीटी विधिबाट 52,227 जनाको परीक्षण गरिएको जानकारी गराइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट नमूना परीक्षण शुरू भएसँगै मुलुकभर 18 अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सकिने भएको प्रवक्ता डाक्टर देवकोटाले बताउनुभयो। लक्षण नै नदेखिएर धेरै संख्यामा कोरोना संक्रमित नेपालगंजमा भेटिएपछि विश्व स्वास्थ्य संगठनको टोली हिजो नेपालगंज पुगेको छ। नेपालगंजमा धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि डब्ल्यूएचओको स्वास्थ्य कर्मी तथा प्राविधिक टोली हिजो नेपालगंज पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले रेडियो नेपाललाई जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले नेपालगंजका विभिन्न टोल तथा बस्ती पुगेर स्वाब संकलनमा सहजीकरण गरिरहेको छ। नेपालगंज उपमहानगरपालिका 8 महेन्द्र पार्क नजिक पाल लगाएर बाँकीको स्वास्थ्य टोलीसँग डब्ल्यूएचओको उक्त टोलीले कोरोना भाइरस आशंकितको स्वाब संकलनमा सहयोग गरिरहेको छ। डब्ल्यूएचओको टोलीसँग स्वाब संकलन तथा परीक्षणमा स्थानीय चिकित्सक तथा स्वास्थ्य कर्मीले सहकार्य गरेर काम गर्ने बाँकीका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। नेपालगंजका पहिलो कोरोना संक्रमित 60 वर्षीय पुरूषको घर परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। वडा नम्बर 7 निवासी उनको घर परिवारका 6 जनाको स्वाब संकलन गरिएकोमा भेरी अस्पतालबाट पीसीआर विधिबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। उनको परिवारका सदस्य उनले पढ़ाएका बालबालिका र सम्पर्कमा आएका 94 जनाको स्वाब संकलन गरिएकोमा 22 जनामा कोरोना पोजिटिभ देखिएको थियो। तर परिवारकै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो। कोशी अस्पतालको कोरोना उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका 31 जना मध्ये 6 जना उपचारपछि निको भई आज घर फर्कने भएका छन्। प्रदेश नम्बर 1 का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयमा हिजो साँझ आयोजित पत्रकार सम्मेलनमा 6 जना निको भएकाले आज बिहान डिस्चार्ज भएर घर फर्किने जानकारी दिनुभयो। उहाँले वैशाख 5 र 6 गते उदयपुरको भुल्केबाट ल्याइएका 13 संक्रमित मध्ये 6 जनाको 3 चरणको पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिने निर्णय गरिएको बताउनुभयो। उनीहरू सबै भारतीय नागरिक हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व समुदाय नै कोरोना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्धतिसँगै नेपालमै परम्परागत रूपमा अभ्यास गरिँदै आएको वैकल्पिक उपचार पद्धतिलाई पनि जोड़ दिइने बताउनु भएको छ। मन्त्रालयमा सोवा रिग्पा एसोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रकम ग्रहण गर्नुहुँदै हिजो मन्त्री ढकालले सरकारले COVID-19 लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रूपमा आयुर्वेद तथा वैकल्पिक उपचार सम्बन्धी निर्देशिका जारी गरेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई के तरिका हो यो
तर अपलोड भइ नै रहेछ 20 मिनेट हुन लाग्यो फाइलिटेज हुन लाग्यो 40% मात्र भएछ
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई
यति फास्ट कसरी
हेलो जी यो हो नेपाल टेलिकमको 4G
काम राम्रो गरेर मात्र हुँदैन गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ केही भन्न खोजेको हो भाई
ए होइन थ्याङ्क यू सर 4G को लागि
थ्याङ्क्स मलाई होइन नेपाल टेलिकमलाई देऊ
हेलो जी यो हो नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको
अब बाँकी समाचार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताउनु भएको छ पाँचौं राष्ट्रिय पत्रकारिता दिवस तथा गोर्खा पत्रको 120 वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा संसार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले पत्रकारको पेशागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य तथ्य विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि व्यक्त गर्नुभयो गोर्खापत्र स्थापना भएको दिनलाई 5 वर्ष अघि सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको हो नेपाली भाषाको पहिलो समाचार पत्र गोर्खापत्र प्रकाशन शुरू भएको आज 119 वर्ष पूरा भएको छ विक्रम सम्बत 1958 वैशाख 24 गते गोर्खापत्र साप्ताहिक रूपमा प्रकाशन शुरू भएको हो यस्तै अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सत्य निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाट यस क्षेत्रको गरिमा वृद्धि हुने बताउनु भएको छ मन्त्री डाक्टर खतिवडाले पाँचौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण प्रेस जगत आम संचारकर्मी तथा आम संचार क्षेत्रमा क्रियाशील संघ संस्थाहरूमा शुभकामना व्यक्त गर्नुहुँदै राज्यको चौथो अंगको भूमिकामा खरो उत्रन पत्रकारिता र आम संचार क्षेत्रको प्रयास निरन्तर रहने अपेक्षा पनि गर्नुभयो कोरोना संक्रमणको जोखिमबाट कैदीबन्दीलाई जोगाउन लकडाउन प्रारम्भ भएपछि हालसम्म प्रक्रिया पूरा गरेका 442 कैदीबन्दीलाई कारागार मुक्त गरिएको छ एक वर्षभन्दा कम सजाय तोकिएको 90% कैद भुक्तान गरेका तथा कानून बमोजिम सर्वोच्च अदालतले दिएको आदेश अनुरूप देशभरका 72 कारागार तथा 8 बाल सुधार गृहबाट ती कैदीबन्दी मुक्त गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ सर्वोच्च अदालत तथा महान्यायाधिवक्ताको कार्यालय समेतले प्रक्रिया पुर्याएर थप कैदीबन्दी रिहा गर्न आदेश दिएपछि कारागार व्यवस्थापन विभागले त्यसको तयारी पनि अघि बढ़ाएको छ हाल मुलुकभरका कारागारहरूमा 24,828 कैदीबन्दी जेल सजाय काटिरहेका छन् कैदीबन्दीको रिहाई प्रक्रिया रिहा नहुनेहरूका लागि सुरक्षाको बन्दोबस्त कारागारहरूमा कोरोना परीक्षण तथा क्वारेन्टाइन संचालन लगायतका विषयमा हाम्रा सहकर्मी सन्तोष रेग्मीले कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप राज कणेलसँग कुराकानी गर्नुभएको छ
फौजदारी कार्यविधि संहिता 2074 दफा 155 प्रक्रिया पुर्याएर 214 जना कारागारहरूबाट र 228 जना बाल सुधार गृहहरूबाट छुटेको हो अहिले हामी कहाँ 24,828 अर्थात् लगभग 25,000 हाराहारीमा कैदी बन्दीहरू छन् यसमा कैद छेकिएका न्यायिक पूर्व पक्षमा रहेका आश्रित र बाल सुधार गृह समेतको तथ्याङ्क यो हो यो क्रम केही बढ्न सक्ने हामीले आकलन गरिरहेछौ
पछिल्लो समयमा जुन महानिवक्ताको कार्यालयले जुन आदेश अथवा त्यहाँ जुन खालको बैठक भयो यहाँहरू सबैको त्यस निर्णय कार्यान्वयन गर्ने सन्दर्भ र सर्वोच्च अदालतको पछिल्लो निर्णय कार्यान्वयनको सन्दर्भ यो पछि कति कैदीबन्दीहरू छुट्छन् बाँकी
महानिवक्ताको कार्यालयमा भएको बैठकबाट जुन निर्णय भएको थियो त्यो अनुसारको कार्यारम्भ हामीले गरेका छौँ सर्वोच्च अदालतबाट एउटा आदेश जारी भएको छ त्यो जारी आदेश अनुसार फौजदारी कसुर ऐन 2074 अन्तर्गतको नियमावली र निर्देशिकाहरू बन्ने क्रममा रहेका हुनाले त्यो कानून संशोधन भएपछि थप व्यक्तिहरू छुट्छन् तर अहिले भएरकै विभिन्न ऐन नियमहरूको परिधिमा रहेर खास गरेर 19 निषेधित मुद्दा बाहेकका 50% कैद भुक्तान गरिसकेका व्यक्तिहरूलाई छोड्नको लागि हामीले सबै कारागारहरूबाट विवरण मगाइरहेछौँ र 3 कारागारबाट विवरण आइ पनि सकेका छ अन्य कारागारहरूबाट इमेल मार्फत हामीले मगाइरहेछौँ र त्यो संख्या पनि मोटामोटी 1,000 हाराहारीमा हुन सक्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ
क्षमताभन्दा बढी कैदीबन्दीहरू कारागारहरूमा राखिएको छ उनीहरूलाई त्यो जोखिमबाट जोगाउने सन्दर्भमा के कस्ता सुरक्षा उपायहरू भएका छन्।
यसमा माननीय अधिवक्ताज्यूको कार्यालयमा स्वयं माननीय वक्ताज्यूकै उपस्थितिमा भएको बैठकले गरेको निर्णयले अलिकति हामीलाई काम गर्न सजिलो त पुर्यायो, नीतिगत हिसाबले, निर्देशनात्मक हिसाबले। तर एउटा अडचन के देखियो भने जुन निर्णय भयो त्यो कार्यान्वयन गर्नको लागि आरडीटी टेस्ट किट त्यसै गरेर पीसीआरको जाँच गर्नलाई अहिले पनि समस्या परिरहेको, हमेहमे परिरहेको अवस्था छ। कारागारबाट बाहिर जाने खास गरेर दुईटा काम हुन्छ, एउटा अदालत वा न्यायिक निकायमा उपस्थित हुने र अर्को भनेको उपचारको सिलसिलामा जाने। र बाहिरबाट आउने नयाँ कैदी बन्दीहरूलाई कारागारमा प्रवेश गराउनु भन्दा अगाडि हामीले आधारभूत COVID-19 संक्रमणको चाहिँ परीक्षण गर्नको लागि हरेक जिल्लामा सम्बन्धित जिल्लाकै रेड क्रस कार्यालय मार्फत टेन्टहरू दिने र त्यहाँ क्वारेन्टाइन राख्ने भन्ने भए अनुसार प्रदेश नम्बर 1 आन्तरिक मामला तथा कानून मन्त्रालयको सहयोगमा झुम्कामा पनि केही क्वारेन्टाइनहरू राखेका छौँ। सेन्ट्रल जेलमा छ, नखु कारागारमा छ, पोखरामा छ, नेपालगंजमा छ। अब नेपालगंजमा अहिले कर्फ्यू लागेको अवस्था र त्यो चाहिँ अलिक बढी भल्नेबरेटी भावनाले नयाँ कैदबन्दीहरू त्यहाँ अहिले भर्सक नआउने अवस्था मिलाउन र विशेष संवेदनशील रहन हामीले संचार समन्वय गरेका छौँ। त्यो अनुसार त्यहाँको प्रमुख जिल्ला अधिकारी अनि जेल प्रशासनले पनि काम गरिरहेछ।
उहाँ हुनुहुन्थ्यो कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप राज कणेल, सहकर्मी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले नेपालगंजमा पछिल्लो साता 23 जनामा कोरोना संक्रमण देखिएकाले परीक्षणको दायरा बढ़ाउन सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभामा बाँकेबाट प्रतिनिधित्व गर्नुहुने सभापति सुवेदीले हिजो एक विज्ञप्ति जारी गर्नुभई नेपालगंजमा परीक्षण किट, स्वास्थ्य सामग्री र उपचार सेवाको पर्याप्त बन्दोबस्त गर्न आग्रह गर्नुभयो। विज्ञप्तिमा संयम र धैर्य भई लकडाउनको पूर्ण पालना गर्न तथा कोरोना विरूद्ध सरकारका निर्णय र निर्देशन कार्यान्वयनमा सघाउन सम्पूर्ण बाँकी जिल्लावासीमा उहाँले अपील पनि गर्नुभएको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ़दै जाँदा भारतसँग सीमा जोड़िएको कैलालीको सिमानाका सील गरी सुरक्षा व्यवस्था थप कड़ा पारिएको छ। अवैध घुसपैठ हुन नपाओस् भनेर सीमावर्ती क्षेत्रमा 500 भन्दा बढ़ी सशस्त्र प्रहरी परिचालन गरिएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
भारतसँग जोड़िएको 101 किलोमिटर सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी टोली परिचालन गरी सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने मुख्य नाका गौरीफन्टामा सेनिटाइजिङको व्यवस्था गरिएको छ। यति बेला कैलालीको त्रिनगर भन्सार र खोक्राउला नाका भएर अनुमति प्राप्त अत्यावश्यक वस्तुको आयात बाहेक अन्य सबै किसिमको आवत जावतमा पूर्णता रोक लगाइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा। नेपाल भारत दुवै देशमा जारी लकडाउनका बीच खुला सीमाको फाइदा उठाउँदै लुकी छिपी ओहोर दोहोर गर्न सक्ने सुरक्षा आकलन पछि सीमावर्ती क्षेत्रमा 500 बढी सशस्त्र प्रहरी परिचालन गरी 24 घण्टा गस्तीको व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल 34 नम्बर गणले जनाएको छ। गणपति कमल तिमिसिना।
अनि अस्थायी बाटोहरू, चोर बाटोहरू, जंगलबाट छिर्न सक्ने सम्भावित बाटोहरू सबै ठाउँमा चाहिँ सशस्त्र प्रहरी बलले पोस्टहरू बनाएर 24 घण्टा निगरानी गरेको छ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाई गरेसँगै आम नागरिक समेत लकडाउनको पालना गर्दै कोरोना बारे सचेत रहेको देखिन्छ।
दैनिक गुजारा गर्नको लागि फेर अवस्थामा पनि हामीले यो लकडाउनलाई पालना गरेका छौँ। कोरोना रोग फ्लू रोग हो, यो हामी सचेत छौँ।
भारतबाट नेपाल आउनेहरू कोरोना संक्रमणको बढी जोखिम देखिएकाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सीमावर्ती दुवै जिल्लाका सुरक्षा अधिकारीका बीच समन्वय र सहकार्य हुन जरुरी छ। जगत साउ नेपाल धनगढी।
कोरोना संक्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नम्बर 2 8 जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढ़ी प्रभावकारी रूपमा अगाडि बढ़ाइएको छ। कोरोना संक्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको 8 जिल्लामा लकडाउनलाई प्रभावकारी रूपमा लागू गरी सीमा सतर्कता बढ़ाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताउनुभयो। खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढ़ेपछि प्रदेश नम्बर 2 प्रहरी कार्यालयले सीमा नाकामा चेक पोइन्ट खड़ा गरी निगरानी समेत बढ़ाएको छ। प्रदेश नम्बर 2 अहिलेसम्म कोरोना पोजिटिभको संख्या 10 पुगेको र सबैको वीरगंज स्थित नारायणी कोविड अस्पतालमा उपचार भइरहेको छ। कोरोना महामारी अघि दक्षिण कोरियाबाट विदा लिएर नेपाल आएर लकडाउनका कारण नेपालमै रहेका नेपाली श्रमिकलाई मे 12 अर्थात 30 वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ। नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत पहिलो चरणमा 260 जनालाई कोरिया उडाउन लागेको हो, जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालै पालो उडाइने श्रम मन्त्रालयले जनाएको छ। लकडाउनका कारण विदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा विदामा नेपाल आएका 800 बढ़ी नेपालीको रोजगारी नै गुम्ने खतरा बढ़ेपछि त्यहाँका व्यवसायी, समाजसेवी र एनआरएन कोरिया लगायतले कोरिया फर्कने नेपालीलाई फर्काउन सरकारलाई अनुरोध गरेका थिए। अनुरोध अनुरूप नेपाल सरकारको मन्त्री परिषद बैठकले कोरिया फर्कनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो। कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनका समयमा निजी क्षेत्रका दुग्ध उद्योगहरू बन्द हुँदा इलामका दुग्ध उत्पादक किसानहरू समस्यामा परेका छन्। संवाददाता सविता पाण्डेको रिपोर्ट।
लामो समयदेखि जारी लकडाउनसँगै निजी क्षेत्रबाट सञ्चालन गरिएका दुग्ध उद्योग बन्द भएपछि इलामका किसान समस्यामा परेका हुन्। व्यावसायिक रूपमा गाई पालन गर्दै आउनुभएका सूर्योदय नगरपालिका 11 गोपाल भट्टराई।
एकै दिनको पनि दुध बिक्दैन, सबै गाईलाई दिनुपर्ने अवस्था र गाईहरू घुसपिठो खान नपाएर लकडाउन खुलेर दुध बिक्ने अवस्था बन्दा पनि आदि उत्पादन नहुने अवस्थामा म जस्तो पशुपालक कृषकहरू राम्रो हुनुहुन्छ।
किसान समस्यामा परेको भन्दै सरकारले किसानको लागि राहत कार्यक्रम ल्याउनु पर्ने अर्का किसान दिननाथ मिश्र बताउनुहुन्छ।
अहिले प्राप्त गरेपछि कहाँ बिक्ने, कहाँ बेच्ने, कसरी बेच्ने त्यो सम्भावना पनि छैन। अहिले राज्यले किसानहरूलाई अति अप्ठ्यारो परेकोमा प्याकेज कार्यक्रम ल्याउनु पर्ने कुरा चाहिँ अब राज्य भयो।
दुग्ध विकास संस्थान विराटनगरका लागि इलामका 8 चिस्यान केन्द्रबाट दैनिक 35,000 लिटर दूध संकलन हुने गरेको छ। निजी क्षेत्रले दैनिक 53,000 लिटरको हाराहारीमा दूध खपत गर्दै आएका थिए। निजी डेरीमा मात्रै 1,000 भन्दा बढी कृषकले दूध बिक्री गर्दै आएका। अहिले निजी क्षेत्रमा दूध बिक्री गर्ने किसान प्रभावित भएको भन्दै समाधान गर्न पहल गर्ने तयारी भइरहेको राष्ट्रिय कृषक समूह महासंघ इलामका अध्यक्ष विष्णु दुलालको भनाइ छ।
70% किसानले दूध बेच्न भएका छैनन्। जुन दूध चाहिँ तपाईँको निजी स्तरमा गएको थियो, सम्बन्धित निकायलाई झगझटाउँदा जानका निम्ति पनि अहिले यो लकडाउनले ठूलो असर पार्दैन।
गाईपालक किसानको तथ्याङ्क संकलन गरिए पनि किसानलाई राहत दिने बारे कुनै टुङ्गो नलागेको भेटनेरी अस्पताल सम्पर्क कार्यालय इलामका प्रमुख दिगबहादुर कार्कीले बताउनुभयो।
अहिलेसम्म त अब त्यस्तो कार्यक्रम केही पनि छैन। अस्ति मन्त्रालयबाट माग भयो, त्यो मन्त्रालयबाट केही गर्छ होला।
इलाममा 18 चीज कारखाना, 100 बढी छुर्पी बनाउने उद्योग र 13 दूधको मिठाई बनाउने उद्योग रहेका छन्। जिल्लामा वार्षिक 1,16,086 मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाउँछ। दूध बिक्री नहुँदा घाटा बेहोर्दै आएका किसानको समस्या समाधानमा स्थानीय सरकारले साथ नदिएको उनीहरूको गुनासो छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वसुमान पुनले आगामी वर्षादेखि नै चट्याङको पूर्वानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ। विभागले यसअघि वर्षा, हावाहुरी, बाढ़ी पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ। समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले जानकारी दिनुभयो। पाठ्यक्रम विकास केन्द्रले संस्कृत भाषामा आधारभूत तहसम्म पठन पाठनका लागि पाठ्यक्रम तयार भएको जनाएको छ। पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि कक्षा 1 संस्कृत पढाउन पाठ्य पुस्तक समेत तयार भइसकेको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिनुभयो। भाषा आयोगले संस्कृत पठन पाठनको पाठ्यक्रम एवं पाठ्य पुस्तक तयार पार्न गरेको सिफारिशका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताउनुभयो। आयोगले अन्य मातृभाषाका पाठ्यक्रम पनि तयार पार्न केन्द्रलाई सिफारिश गरे अनुसार अवधि, मैथिली, भोजपुरी, गुरूङ, थकाली, थारू, माझी लगायत मातृभाषाका पाठ्यक्रमका साथै कक्षा 1 पाठ्य पुस्तक पनि तयार पारेको छ। यसै गरी पाली र भूट भाषाको पनि पाठ्यक्रम एवं पाठ्य पुस्तक तयार गरी पठन पाठन गराउने गरी काम भइरहेको केन्द्रले जनाएको छ। भूट भाषामा विभिन्न गुम्बामा अध्ययन अध्यापन भइरहे पनि पाली भाषामा पहिलो पटक पठन पाठन गर्ने गरी काम भएको हो। 1 करोड़ भन्दा बढ़ी भारतीय रूपियाँ सहित 2 प्रहरीले हिजो पक्राउ गरेको छ। भारतको सुपौलबाट आएको ट्रक एकीकृत भन्सार जाँच चौकीमा खानतलासी गर्ने क्रममा कार्टुनमा लुकाइराखेको अवस्थामा 21,09,79,500 भारतीय रूपियाँ सहित 2 नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले बताउनुभयो। सल्यानमा चट्याङ लागेर हिजो 1 मृत्यु भएको छ। चट्याङ लागेर 5 घाइते भएका छन्। जिल्लाको कुमार गाउँपालिका 3 चिनालीकी 6 हिमानी राणाको चट्याङ लागेर मृत्यु भएको हो। अब केही अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सामनाका लागि गठन गरिएको व्हाइट हाउस कोरोना भाइरस कार्यदललाई अब केही हप्तामै विघटन गर्ने बताउनु भएको छ. एरिजोनामा रहेको मास्क बनाउने एउटा कारखानाको भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अब मुलुकलाई पूर्ववत अवस्थामै लगिने बताउनुभयो. अमेरिकामा अझै दैनिक 20,000 हाराहारीमा नयाँ संक्रमण र 1,000 दरमा मृत्यु भइरहेको छ. यसैबीच अमेरिकी स्वास्थ्य अधिकारीले उद्योग धन्दा खुलाइए कोरोना संक्रमण थप फैलने चेतावनी दिएका छन्. कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर 2,57,975 जनाको मृत्यु भएको छ. हालसम्म संक्रमितको संख्या 37,23,745 पुगेको छ भने 12,39,375 जना उपचारपछि निको भई घर फर्किएका छन्. संक्रमणबाट हालसम्म सबैभन्दा बढ़ी अमेरिकामा 72,242 जनाको मृत्यु भएको छ. त्यसै गरी छिमेकी मुलुक भारतमा 1,693 जनाको मृत्यु भएको छ. न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले आगामी लामो समयसम्म न्यूजील्याण्डको छिमेकीहरूसँग खुला सिमाना नरहने बताउनु भएको छ. कोरोना भाइरसको महामारीसँग जुधिरहेको न्यूजील्याण्डले अस्ट्रेलिया र न्यूजील्याण्ड बीचको सिमानामा एक अर्काका नागरिक बिना कुनै क्वारेन्टाइन स्वतन्त्र आउजाउ गर्न मिल्ने सम्भावना भनी छलफल गरेको थियो. अस्ट्रेलिया र न्यूजील्याण्डले अरू राष्ट्रका नागरिकलाई भने रोकेका छन्. भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना अधिकारीहरूले दुईजना अमेरिकी सहित 13 घुसपैठियाहरूलाई गिरफ्तार गरेको बताउनु भएको छ. भेनेजुएलाका सुरक्षाकर्मीहरूले कोलम्बियाबाट तीव्र गतिको डुंगामा चढ़ेर भेनेजुएला प्रवेश गर्न खोज्ने केही मानिसहरूको प्रयासलाई विफल पारेको बताएको भोलिपल्टै राष्ट्रपतिको यस्तो भनाई आएको हो. राष्ट्रपति मदुरोले आफूलाई राष्ट्रपतिबाट हटाउन योजनासहित उनीहरूको घुसपैठ भएको बताउनु भएको छ. अमेरिकी अधिकारीहरूले मदुरोको आरोपको खण्डन गर्दै त्यसमा अमेरिकी संलग्नता नरहेको प्रश्न पारेको छ. भेनेजुएलाका अधिकारीहरूले गत आइतबार राष्ट्रपति विरूद्ध सत्ता विप्लव गर्न खोज्ने 8 बन्दुकधारीहरूलाई सुरक्षाकर्मीले मारेको पनि बताएका छन्. अब मौसम. आज देशभर आंशिक बदली रही अपराह्न पख सामान्य बदली हुने र केही भागमा मेघ गर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ. गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.7 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ. मा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरि साँझ 6:41 हुनेछ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. लकडाउनलाई अहिलेकै स्वरूपमा जारी राख्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सरकारलाई सिफारिश. आज बस्ने मन्त्री परिषद बैठकले निर्णय गर्ने. बन्द उद्योगहरूलाई चरणबद्ध रूपमा खुलाउने तयारी. नेपालगंजमा थप 7 कोरोना देखिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 82. कोशी अस्पतालमा उपचाररत कोरोना बिरामी मध्ये 6 निको भई आज घर फर्कदै. कोरोनाको जोखिमलाई ध्यानमा राखेर सजाय भुक्तान गर्न लागेका करिब 450 कैदी बन्दी रिहा. जल तथा मौसम विज्ञान विभागले अबदेखि चट्याङको पनि पूर्वानुमान गर्ने र कोरोना रोकथामका लागि गठन गरिएको व्हाइट हाउसको कार्यदल विघटन गर्ने अमेरिकी राष्ट्रपतिको तयारी. अमेरिकालाई पहिलेकै अवस्थामा लगिने उहाँको भनाई. सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार. सकियो 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.